जी शकीला मसूर। अच्छा, ये म्यूट कर दें, आप पेल टॉक को म्यूट कर दीजिए। वालेकुम अस्सलाम रहमतुल्लाहि व बरकातुहू। जी ये हम आप किताबुल कसामा पढ़ रहे हैं, तो इसमें आप बताएंगे कि जो अगर कोई पत्थर या तेज धार आले से या किसी और ऐसी चीज से कत्ल करे, तो मर्द को औरत के बदले में कत्ल किया जा सकता है? जी जी जी
मेरी आवाज आ रही है?
हाँ जी 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 बताइए। मर्द के बदले में औरत को कत्ल किया जा सकता है? सॉरी, मर्द को औरत के बदले में कत्ल किया जा सकता है? या औरत को अगर किसी आदमी ने कत्ल किया है तो क्या उस मर्द को कत्ल किया जा सकता है?
मर्द के बदले में औरत को कत्ल किया जा सकता है
जी, ठीक है। अगर कातिल मर्द ही क्यों ना हो, और उसने, क्योंकि पहले जमाने में ये नहीं होता था कि किसी मर्द को कत्ल किया जाए किसी औरत के बदले में, क्योंकि औरत को कमतर चीज समझा जाता था, लेकिन इस्लाम ने कहा कि ख्वाह मर्द ने कत्ल किया हो और किसी औरत को, लेकिन उसके बदले में चूंकि जान की हुर्मत है, चाहे वो औरत हो या मर्द, तो उसके बदले में उस मर्द से ही क़िसास लिया जाएगा। ठीक है जी, बिल्कुल सही, बिल्कुल सही। अच्छा, अब यहाँ पे एक और चीज, एक और जुर्म का हमें पता चलता है, वो कौन सा जुर्म है जिसके ऊपर ये यहाँ पे ये हदीस आई है, क्या जुर्म हुआ था? इरम आप बताएंगे। वालेकुम अस्सलाम वरहमतुल्लाहि वबरकातुहू। जी सॉरी, दोबारा कहेंगे। सही, कि किसी ने किसी को, चाहे सही, किसी ने किसी को इस तरह से मारा हो, क्या अगर उसकी इंटेंशन कत्ल करने की नहीं है, वैसे ही मारा हो, तो फिर भी किसास लिया जाएगा? मसल मारा है उसने, मसल मारा उसने, अच्छा किसी ने किसी को मारा है पत्थर, उसकी इंटेंशन कत्ल करने की नहीं थी, ऐसे मारा है लेकिन उसको लगा और फिर वो उससे मर गया, तो उस पे भी किसास होगा? अच्छा, ये आप नोट कर लें, जज़ाकल्लाहु खैरन कसीरा, कि अगर गलती से किसी को ऐसे कर दिया है, वो उसकी इंटेंशन नहीं थी, पत्थर मारा लेकिन उसको लग गया और वो उससे मर गया, तो किसास नहीं होगा, अब दियत होगी। ठीक है, अब किसास नहीं होगा, अब दियत होगी। किसास तभी होगा सिर्फ जबकि, जैसे कि इस हदीस के अंदर आया है कि मतलब इंटेंशनली कत्ल किया है ना, सर कुचल दिया पत्थर मार के या किसी और आले से या पिस्तौल से या किसी चीज से इंटेंशनली मारा, तो फिर ही किसास होगा, उसके अलावा किसास नहीं होगा, फिर होगी दियत। ठीक है, ये थोड़ा सा दोनों के अंदर फर्क नोट कर लें, क्योंकि कत्ले अमद और कत्ले खता का, सजाओं का यही फर्क है। ठीक है, और फिर उसको भी वैसी ही आप देखते हैं कि सजा मिलेगी जब कत्ले अमद होगा, तो जिस तरह से उसने कत्ल किया उसी तरह से सजा दी जाएगी। और आप ये नोट कीजिए कि हमारे यहाँ पे जुर्म को तो बहुत हाईलाइट किया जाता है, लेकिन उसकी सजा ना तो किसी को दी जाती है और ना तो उस तरह से दी जाती है जैसे कि उसने कत्ल किया। इस वजह से जराइम तो आम होते जाते हैं और जराइम पे लोग दलेर हो जाते हैं, सजा का जो ना मिलना है, इसकी वजह से लोग इतने बेखौफ हो गए हैं। जरा जुर्म जो है ना, वो आम हो रहा है और मुजरिम पकड़े नहीं जा रहे, और मुजरिम पकड़े भी जाए तो उनको सजाएं नहीं मिल रही, या फिर उस वो भी इंसाफ का ना मिलना है जबकि एक जुर्म हो और सजा 20 साल 25 30 साल बाद दी जाए, और तब जाके उस बंदे को जो भी उसका है वो जुर्म साबित करके किया जाए, वो भी इंसाफ का ना मिलना है। ठीक है, वो भी उसको भी इंसाफ नहीं कहेंगे। अच्छा जी, आप किससे नहीं पूछा मैंने लास्ट टाइम जी? शहनाशा, आप बताएंगी कि क्या बॉडी पार्ट्स का भी किसास होता है और किस सूरत में होता है? वालेकुम अरहमतुल्लाहि वबरकातुहू। जी
ठीक
है, तो अगर अच्छा चलें, जज़ाकअल्लाह खैरन कसीरा, ये क्या हमें कुरान से मिलता है या हदीस से? कि शाह सही है, शाबाश, ठीक है, जज़ाकअल्लाह खैरन। अच्छा जी राजिया, आप बताएंगी कि अगर किसी ने किसास, यानी किसी ने किसी के ऊपर हमलावर हुआ और उसने अपने आप को सेव करने के लिए, अब कई दफा हम देखते हैं इस तरह इन चीजों के ऊपर बड़ी बड़ी बातें होती हैं और काफी ये कई इसके ऊपर फिल्में भी बनती हैं, भाई किसी ने किसी को मारने की कोशिश की और वो अपना दिफा करते हुए अपने आप को बचाते हुए उसने गोली मार दी आगे से, तो फिर अब क्या होगा? क्या इसको भी इससे किसास लिया जाएगा?
जो
वालेकुम सलाम।
आप सेल्फ डिफेंस के अंदर अगर आप किसी को मार देते हैं या किसी के नुकसान पहुंचा देते हैं, तो उसके ऊपर ना कोई दियत होगी ना कसास होगा, क्योंकि सेल्फ डिफेंस में था।
शाबाश, जज़ाकअल्लाह खैरन कसीरा। ना कोई दियत और ना कोई किसास, यानी किसी ने अगर अपने आप को बचाने के लिए, अपने सेल्फ डिफेंस के लिए किसी ने अगर कोई हथियार चलाया या अपने आप को बचाने के लिए किसी को कोई पत्थर मारा या किसी को कुछ किया, तो उसमें अगर वो मर भी जाता है या उसका कोई बॉडी पार्ट को कोई नुकसान पहुंचता है या वो जख्मी हो जाता है, तो इसका ना ही कोई किसास है और ना ही कोई दियत है। इस्लाम कितना इंसाफ वाला दीन है, इससे आप अंदाजा लगाइए। मसलन किसी औरत के ऊपर कोई हमलावर हो और वो बेचारी अपनी जान बचाने के लिए कुछ, अपना सेल्फ डिफेंस के लिए कुछ करती है, कुछ कोई चाकू चला देती है, कोई हथियार और चला देती है, तो वो सेल्फ डिफेंस है और इस्लाम सेल्फ डिफेंस की इजाजत देता है और इसको मना नहीं करता कि क्यों आपने वो किया। जैसे कि हम इस हदीस में देखते हैं कि उस आदमी ने जब काटने के लिए अपने दांतों को हाथ पे रखा और उस बंदे ने जिसके हाथ थे उसने जब पीछे किया तो उसके आगे के दो दांत टूट गए, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने ना तो जो दांत तोड़ने वाला था जिसका हाथ था उसको सरजनश की हो कि भाई तुमने क्यों ऐसा किया, ना उसको कोई बुरा भला कहा, ना उसे कोई कसास लिया, ना उसे कोई दियत ली, ना उसको कुछ कहा। इससे यही पता चलता है, बल्कि उसको कहा जिसने अपने दांत गाड़े हुए थे कि तुम क्यों, तुमने ऐसे किया कि तुमने अपने दांत काटने के लिए करे, और ये भी कि क्या वो अपना हाथ ही तुम्हारे मुंह में दिए रखता कि तुम उसका हाथ काट जाते। इससे ये पता चलता है कि मलामत उसको नहीं है कि जो सेल्फ डिफेंस करता है, मलामत उस पे है जिसने शुरुआत की, जिसने इस चीज को, किसी के ऊपर हमला आवर हुआ, किसी की इज्जत पे या किसी के माल लेने के लिए, मसलन मिसाल के तौर पे कि गन पॉइंट पे किसी से कुछ लेने के लिए और वो इसमें नहीं देता और उल्टा अपना बचाव करने के लिए वो गोली चला देता है, तो अब इसके ऊपर कोई जुर्म नहीं होगा। वल्लाहु आलम, हमारी आज की कोर्ट्स में इससे इसके ऊपर क्या फैसले दिए जाते हैं, लेकिन अगर इस्लामिक कानून हो, ये है हमारी शरीयत, ये शरीयत है जिसको कहते हैं कि नाफिज किया जाए, क्योंकि कितने मुनसिफाना बात है, कितना इंसाफ है इसमें। फीडबैक फ्रॉम जी, जज़ाकअल्लाह खैरन कसीरा, आपने शाबाश, बहुत अच्छा पॉइंट रेज किया कि जब कातिल को सजा दी जाती है या फांसी चढ़ाया जाता है या इस चीज को दिखाया जाता है लोगों को, या सरेआम अगर कभी फांसी हो तो बाज लोगों की हमदर्दियां हो जाती हैं ऐसे शख्स के साथ, हालांकि ऐसे शख्स के साथ हमदर्दी करने की बिल्कुल जरूरत नहीं होती, इसलिए क्योंकि क्या उस क्या अपने जहन में वो ला के देखें, जब ये शख्स जुर्म कर रहा था और किसी की जान ले रहा था तो क्या उस वक्त ये हमदर्दी के लायक था? आज इसको तो इंसाफ ही मिल रहा है, सिर्फ वो सजा दी जा रही है जो उसने जुर्म किया, तो इसके अंदर हमदर्दी का क्या बात है? कि अगर इसी तरह वलकुम फिल किसासी या उलिल अलबाब, अल्लाह ताला ने कुरान पाक में फरमाया कि तुम्हारे लिए इसमें जिंदगी है किसास में, अगर तुम समझो अकल वालो, तुम्हें तुम्हें नहीं पता ये अल्लाह ताला ने जो कवानीन रखे इसमें तुम्हारी भलाई है, इसमें तुम्हारे लिए लाइफ है, इतनी बड़ी चीज है किसास, यह कोई ऐसी बात नहीं जिसमें हम कहें आए बेचारे के ऊपर जुल्म हो गया तो इस तरह तो सबको फ्री हैंड दे दिया जाए जो मर्जी करे। They think sometimes if he is a Muslim. नहीं, चाहे वो मुस्लिम हो चाहे वो कोई भी हो, it doesn't matter. चाहे मुसलमान ही क्यों ना, अगर मुसलमान ने ही किसी के साथ ऐसा किया है तो वो भी हमदर्दी के लायक नहीं है। अगर आप मुसलमानों को फ्री हैंड दे देंगे तो वो भी फिर वही काम करेंगे जो आप मुसलमान मुल्कों में मुसलमान कर ही रहे हैं, वो मुसलमान ही है जो जराइम कर रहे हैं, तो इसलिए इसमें मुस्लिम या गैर मुस्लिम या हमारी बरादरी का है या हमारा रिश्तेदार है या वो हमारा ये है, जो अल्लाह का कानून है उसकी सबको रिस्पेक्ट होनी चाहिए और उसके अंदर कोई हमदर्दी नहीं ऐसे शख्स के लिए कि जो जुर्म करता है और किसी की इज्जत या किसी के माल या किसी के और किसी चीज को जान को नुकसान पहुंचाने की कोशिश करता है। आई होप कि आप लोगों को मुहारबा की सजा अच्छी तरह समझ आ गई होगी, मुहारबा की सजा जो डाका जनी या जो किसी के साथ इज्जत खराब करने की कोशिश करे या वो, इसकी समझ आ गई होगी अल्हम्दुलिल्लाह, क्योंकि ये बहुत इंपॉर्टेंट है और इससे आपको पता चलता है ये जो आजकल चोरियां कम होती हैं मुहारबा ज्यादा होता है, या वो पता है ना वो इतनी दीदा दलेरी हो गई है क्योंकि जब जराइम में किसी को पकड़ ही नहीं होती तो फिर क्या लेकिन मुहारबा इतना आम है, अब चोरी छुपे कोई नहीं आता, अब डाके डालने होते हैं और डाके की सजा चोरी से भी ज्यादा है। चोरी की तो एक है ना कि भैया अच्छा हाथ काट जाए, हाथ पांव काट दिए जाए मुख्तलिफ सिमतों से, नहीं इसकी बड़ी सजा है। और फिर हम देखते हैं यहाँ पे किसकी अब बारी, लास्ट टाइम नहीं आई थी अगर तो यहाँ पे बताएं जी, राशिदा कालिया आप बताएंगी कि दांतों का भी क्या किसास होता है और क्या इसकी दियत होगी?
वालेकुम
अस्सलाम।
हेलो
जी जी बताइए जी।
दांतों भी किसास होता है लेकिन हर वक्त हर हिसाब हर मौके के हिसाब से होगा, जो पुरुषों का दांतों का जो टाइम मतलब जो कीमत है किस हिसाब से दी जाएगी, पाँच से कुछ का बताया तो उसका जाना ना मेरी याद नहीं बराबर, लेकिन है कि दांतों का भी किसास होगा फिर हर वक्त के हिसाब से होगा,
फिर उसकी दियत क्या होगी?
हाँ वैसे याद नहीं उसकी दियत की, लेकिन उसका अगर बताया था तो दियत किसकी होगी हर दांत के हिसाब से, लेकिन बात में कहा था दांत के हिसाब से दियत दी जाएगी जो जो इस वक्त जो कीमत होगी मतलब।
अच्छा सही है। अच्छा राफिया बेगम आप बताएंगी कि किसास अगर दांत का हुआ तो इसका मतलब क्या, अगर दांत किसी ने किसी का तोड़ा है तो क्या वो उसका दांत तोड़ेगा, यानी ये किसास होगा?
दांत के बदले दांत अगर अगर उन लोगों ने माफ कर दिया जो दूसरे साइड वाले हैं, जैसा इस हदीस में भी है कि लड़की लड़की वालों ने फिर उसको माफ कर दिया था, तो या तो माफ कर दे और फिर दियत ले ले।
ठीक है बिल्कुल सही, जज़ाकअल्लाह खैरन शाबाश। यानी दांत का भी इसी तरह जैसे दांत जान का होता है या जख्मों का भी इसी तरह है कि या तो किसास लिया जाएगा यानी दांत के बदले दांत, और अगर नहीं है अगर ऐसा नहीं होता कि किसास के ऊपर घर वाले उसके माफ कर देते हैं اور کہتے ہیں کہ ہمیں قصاص نہیں چاہیے جو بھی مظلوم ہے اس کے گھر والے. تو اس کے بعد پھر یہ آتا ہے کہ دیت دی جائے, اور دیت میں ایک اونٹ کی مقدار بتایا جاتا ہے. اور بھی مختلف اقوال ہیں, 25 دینار تک بھی ہے اور اس طرح کے, یعنی جو بھی پھر اس میں تو خیر اختلاف ہے, لیکن ایک اونٹ کی مقدار تو آپ لکھ ہی لیں. ٹھیک ہے. اچھا, پھر یہاں پہ ایک اور چیز ہمیں اس حدیث میں بڑی اہم نظر آتی ہے, اور وہ ہے کہ اگر کوئی اللہ کا نام لے کے قسم کھا لے تو اللہ ان کی قسم سچی کر دیتا ہے. ناظرین, آپ بتائیں گی کہ یہاں پہ اس سے کیا مراد ہے, یہ کیوں کہا گیا؟
السلام علیکم
و رحمۃ اللہ وبرکاتہ.
آپ کہہ رہی ہیں کہ اللہ اس کی قسم پوری کر دے گا.
ہاں, جو اس حدیث کے اینڈ میں اگر وہ اللہ کا نام لے کر قسم کھا لیں تو اللہ ان کی قسم سچی کر دیتا ہے, یہ اینڈ میں کہنے کی کیا ضرورت ہے؟ اس کا قصاص سے کیا تعلق؟
یہ کون سی حدیث میں آپ کہہ رہی ہیں سر؟ جو ابھی دانت والی جو
جی جی جی.
اچھا, اس میں یہ تھا کہ ایسی مطلب جو قسم کھاتے ہیں نا, کہ جیسے اس کو مطلب انہوں نے, اور پھر مطلب ایسی قسم نہیں کھانی چاہیے تو اللہ تعالیٰ اس کو پوری کر دیتا ہے. مطلب یہ ہے کہ ایسی کسی کو ایزا دینے کی ایسی قسم نہیں کھانی چاہیے.
نہیں, ایسی بات نہیں ہے. اچھا, صباحت آپ بتائیں گی. اس کا قصاص سے کیا تعلق؟ اچھا ٹھیک ہے, راحت آپ بتائیں گی کہ اس وقت جی جی بتائیے.
اللہ کے کچھ بندے ایسے بھی ہوتے ہیں کہ وہ اللہ پر قسم کھا لیتے ہیں, تو قسم کھانے پر ان کی تو قسم کھائے تو پورا کر دیتے ہیں. جیسے حضرت انس بن نضر نے قسم اٹھائی تھی, یہ نہیں کہ دانت توڑا تو پھر انہوں نے جب قسم کھا لی تو کہا گیا تھا کہ دانت نہیں توڑا جائے, کہ انہوں نے قسم کھا لی ہے. تو قصاص مانگ رہے تھے وہ لوگ, تو بجائے قصاص لینے کے اگر قسم کھا لیجیے تو دیت لینے پر راضی ہو جاتے.
اچھا, آپ کی بات آدھی صحیح ہے, آدھی صحیح آپ کی بات ہے کہ یہاں پہ کہ بتایا جا رہا ہے کہ دیکھیں, سبحان اللہ, اتنی پیاری بات ہے. اگر آپ لوگوں نے نہیں سمجھی تو اس کو نوٹ کریں کہ حضرت انس بن مالک کے جو چچا ہیں, انس بن نظر جو کے بھائی تھے, انہوں نے کہا کہ نہیں, وہ جب انہوں نے کہا کہ ہمیں قصاص چاہیے تو انہوں نے کہا اللہ کی قسم ان کا دانت نہیں توڑا جائے گا میری بہن کا, اللہ کی قسم کھا لی. اس پہ آپ صلی اللہ علیہ وسلم نے, اچھا بعد میں کیا اللہ تعالیٰ نے ان کے دل میں ڈال دیا, وہ جو مظلوم تھے لڑکی کے گھر والے تھے, تو انہوں نے کہا کہ ٹھیک ہے ہمیں اب قصاص نہیں چاہیے تو ہم معاف کر دیتے ہیں, معافی پہ راضی ہو گئے, اور انہوں نے کہا ہم دیت لے لیتے ہیں. ٹھیک ہے, اس پہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ اللہ کے کچھ بندے ایسے ہوتے ہیں کہ سبحان اللہ, اگر وہ اللہ کے نام پہ قسم کھا لینا تو اللہ ان کی قسم سچی کر دیتا ہے, کہ انہوں نے جو کہا نا کہ ان کا دانت نہیں توڑا جائے گا تو اللہ تعالیٰ نے ایسے ہی اسباب پیدا کر دیے کہ نہیں توڑا گیا ان کا دانت, سمجھو, کھا چکے تھے. سبحان اللہ, انہوں نے اللہ پہ جو قسم کھائی تو اللہ نے ان کی قسم سچی فرما دی, یعنی ایسا کر دیا اللہ تعالیٰ نے, ایسے اسباب پیدا کر دیے کہ اب دانت نہیں توڑا جائے گا, اس نے میرے بندے نے قسم جو کھا لی. سمجھ آ گئی اب بات؟ جی, اٹ از بیکاز دے آر, جی بالکل, کہ وہ اللہ کے اتنے پیارے ہیں کہ اللہ تعالیٰ ان کی منہ سے نکلی ہوئی بات کو ویسے پورا فرما دیتا ہے. سبحان اللہ, الاؤڈ لائک دیٹ کی بات نہیں ہے, بات یہ ہے کہ دیکھیں ہمارے جیسے لوگ تو ایسی نہیں کھا سکتے, ہم کیا چیز ہیں. وہ مطلب اللہ کے ایسے بندے تھے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ وہ بس کچھ اللہ کے بندے ایسے ہیں نا کہ اللہ کے نام پہ قسم کھا لیں, اللہ تعالیٰ ان کی قسم کو ویسے ہی کر دیتا ہے. कसाब करने लगेंगे, सबके इतने बड़े दर्जे हैं जो करने लगेंगे, ये भी तो बात है ना। आप सोचे कि बाकी सब क्या, कौन ऐसे दर्जे वाला है कि जो सोचे कि मैं कसम, उन्होंने तो वैसे ही खाई, उन्होंने ये नहीं कहा था कि हाँ मेरा अल्लाह के ऊपर कोई हक है, इस तरह से नहीं था, उन्होंने वैसे ही कसम एक खाई कि जैसे एक इंसान स्पॉन्टेनियसली एक बात मुंह से कह देता है ना कि नहीं ऐसा वल्लाह ही कभी ऐसा नहीं हो सकता, अल्लाह की कसम है नहीं है ऐसा होगा कि इनका दांत तोड़ा जाए, तो अल्लाह ने वैसे ही पूरा फरमा दिया, अल्लाह के प्यारे थे। तो वो अब दूसरे लोग हमारे जैसे कुछ सोचने लगे कि मैं इस तरह करके करूंगा क्योंकि मैं इतना अल्लाह का प्यारा हूँ, तो वो तो किसी को भी नहीं पता ना। तो ये बात है, उन्होंने अलबत्ता ऐसी बात नहीं कि उन्होंने ये सोच के कहा कि मैं हूं, समझ आ गई ना, वो उन्होंने स्पॉन्टेनियसली एक बात उनके मुंह से निकली, लेकिन अल्लाह ताला कहीं, अल्लाह को इतने प्यारे होते हैं कि अल्लाह ताला वैसे ही करा देता, और कई जमानों तक ऐसे लोग होते रहेंगे जो अल्लाह को प्यारे हों। ठीक है, अच्छा जी, और जी शाहदी आप बताएंगी कि एक मुसलमान का कत्ल कब जायज है, कब उसके कत्ल के ऊपर ना कोई किसास ना कोई दियत और ना कोई कुछ भी कातिल को नहीं कहा जाएगा।
कमाने वाला है उसका हलाल नहीं है सिवाय तीन सूरतों में, जबकि पत्नी लेने वाला शादीशुदा था फिर निकल जाने वाला।
शाबाश, ठीक है, बिल्कुल। अच्छा ये देखें कि वरना तो अगर ये ना हो तो फिर वो जो क्या उसको कहते हैं, उसका नाम एक होता है वो जो फांसी देता है, उसका नाम मुझे भूल गया, यानी जो जो दूसरे को फांसी देते हैं जो इस चीज जो जिनकी जॉब ये होती है कि वो फांसी दे, जिल्लाद, जज़ाकअल्लाह खैरन कसीरा, जो जिल्लाद हैं वो बेचारे के ऊपर तो बहुत सारे खून उसके ऊपर फिर आ जाएंगे, तो वो ये जिल्लाद वगैरह जिनकी ये जॉब है कि जान के बदले जान लेने का किसास का उसके ऊपर वो है, या किसी को कोड़े लगाने का है, जो ऐसी सजाएं शरई सजाएं देने का है, तो वो तो फिर बेचारे बहुत फंस जाएंगे, तो इसलिए उनके ऊपर कुछ नहीं है, जान के बदले में जान लेना उन्होंने इसलिए लिया क्योंकि ये किसास था, ये अल्लाह की हद को जारी करना था, इसी तरह शादीशुदा जानी जो है उसको भी स्टोन टू डेथ करना, ये भी एक ऐसी सजा है जो कि हद है, जो उसने हद जारी की, इसके ऊपर कोई उसके ऊपर मलामत नहीं है, इसी तरह जो इस्लाम से निकल जाने वाला मुर्तद होगा उसको भी। और ये रिसेंटली अब मेरे सामने एक चीज आई थी, मैंने कहीं से देखी थी तो मैंने कहा आप लोगों से शेयर करूं, कुछ लोग ये समझते हैं कि आज के दौर में शादीशुदा जानी के लिए शरीयत के अंदर कोई ये सजा नहीं है कि उसको रजम किया जाए, बल्कि ये तो उस जमाने में होती थी, और वल्लाहु आलम वो कहाँ कहाँ से दलीलें लेकर आते हैं, इसको तो मैंने पढ़ने की जहमत नहीं की कि इस तरह की बातों को भी नहीं, लेकिन आप देखें यहाँ पे बुखारी और मुस्लिम की हदीस के अंदर है शादीशुदा जानी की सजा है कि उसको रजम कर दिया जाए, उसको सजा है कि वो उसकी जान ली जाए, ये तो इतनी ऑथेंटिक बात है, उसके बावजूद कुछ लोग कहते नहीं जी कुरान में नहीं है ना, चूके तो कुरान में नहीं है, कुरान में जो 100 कोड़ों वाली सजा है वो तो है, ये वाली इसलिए नहीं थी कि पहले से ये वाली सजा चली आ रही थी, तो कुछ लोग इस चीज का इनकार कर देते हैं, जबकि ये वाजे हदीस है हमारे सामने, और आपको भी हो सकता है कभी ऐसे लोग मिले, इसलिए आपके सामने रखना जरूरी है कि जो भी लोगों की कंफ्यूजन होती है। अच्छा जी, अच्छा अब हम ये भी यहाँ पे नोट कर लें कि हमारे दीन में जबरदस्ती नहीं है कि कोई दाखिल हो जाए जबरदस्ती करके, आप उसको सर पे पिस्तौल लग के कलमा पढ़ा लें, इसकी कोई जबरदस्ती नहीं, मगर जो दाखिल हो जाए फिर ये नहीं है कि आप वो जब मर्जी चाहे छोड़ के चला जाए। ठीक है, और कौन है जी, नफीसा आप बताएंगी कि यहाँ पे जो लोग ये बात कहते हैं वल मारिकु मिन दीन अतारिकुल जमा, इसका माना क्या है कि दीन से निकलने वाला और जमात को छोड़ देने वाला, तो इसका मतलब है कि जो सुन्नी से शिया हो जाए या बरेलवी से देवबंद हो जाए, क्या उसकी सजा फिर ये है कि उसको कत्ल कर दिया जाए?
वालेकुम
अस्सलाम रहमतुल्लाहि व बरकातहू। ठीक है, तो यहाँ पे जमात से मुराद फिर क्या है, कौन सी जमात?
जमात से मुराद दीन यहाँ पर ہے، یہ اس طرح کی جماعت نہیں کہ جی کوئی دیو بندی ہو گیا اور کوئی اور مطلب کسی اور جماعت میں چلا گیا تو وہ والی جماعت یہ جو یہاں پہ اتنے فرقے بن گئے اس جماعت کا ذکر نہیں ہے. دین اس کا مطلب ہے کہ دین سے اور اسلام سے خارج ہو گیا.
صحیح ہے شاباش. یعنی یہاں پہ جماعت المسلمین کی بات ہے کہ مسلمانوں کی جماعت سے جو خارج ہو گیا اس کی بات ہے، یہ نہیں ہے کہ جو ہے آپ یہ کہہ دیں، کیونکہ جماعتیں تو پھر اس کے بعد کتنی بنتی ہیں اور بنتی رہیں گی پتہ نہیں کتنی آگے سے آگے، تو ہر جماعت اس بیس کے اوپر کہنا شروع کر جائے کہ تم تو کافر ہو گئے، تم تو مرتد ہو گئے، لہٰذا تمہارے قتل کر دیا جائے، تم ہماری جماعت سے نکل کے دوسرے میں، تو یہ صحیح نہیں ہے. آنسر. اچھا آپ فون پہ نہیں آ پا رہی ہیں، اللہ ونا لے راجو. اچھا جی ایک ابھی میں ریسنٹلی کہیں گئی تھی، وہاں پہ ایک درس تھا، اور وہاں پہ وہ درس میں جنہوں نے درس دیا انہوں نے کہا کہ جب انسان مر جاتا ہے تو اس کی نیکیاں تو آگے بڑھتی جائیں گی کہ اس کی نیکیاں آگے بڑھتی جائیں، لیکن اس کے گناہ نہیں بڑھتے. تو اس کی کیا کوئی دلیل ہے؟ شازیہ ناصر آپ بتائیں گی، یہ بات اگر آپ کو سنائی دے تو آپ اگری کریں گی؟ کلیئر تو نہیں آ رہی، لیکن کچھ کچھ میں سمجھی ہوں. میرے خیال آپ نے صحیح جواب دیا، بہت آپ کی آواز کٹ رہی تھی. اینی ہاؤ جو میں آپ کو بات کہہ رہی تھی کہ انہوں نے یہ بتایا اس درس میں کہ انسان کی نیکیاں تو آگے بڑھتی ہیں لیکن جب وہ مر جاتا ہے تو اس کے گناہ نہیں آگے بڑھتے. یہ بات غلط ہے، یہ بات غلط ہے. انسان کی نیکیاں بھی آگے بڑھ سکتی ہیں اور اس کے گناہ بھی آگے بڑھ سکتے ہیں. گناہ کی بڑھنے کی تائید کے اندر یہ حدیث ہے جو 1092 ہے کہ قابیل جو تھا اس کی آپ دیکھیں کہ گناہ آج تک بڑھ رہا ہے، آج تک بڑھ رہا ہے. ایسا نہیں ہے کہ کوئی مر جائے تو اس کا گناہ ہی نہیں بڑھتا، جی اس کے بند ہو گیا، نہیں، گناہ بھی آگے بڑھتا ہے. نیکی تو بڑھتی صدقہ جاریہ کی صورت میں، مگر گناہ کا بھی اسی طرح ہوتا ہے، چاہے اس نے وہ گناہ کے بارے میں کسی کو کہا ہو یا نہیں کہا ہو. سمجھ آئی؟ یعنی چاہے اس نے، ایک تو لوگ ہوتے نا، لوگوں کو کہتے بھی تم بھی یہ کرو کوئی برائی، ایک نے کسی نے کہا نہیں ہے بس وہ خود کرتا ہے، کوئی بھی برائی ہے وہ خود کرتا ہے بس. اب کیا ہے، اس کے مرنے کے بعد لوگ وہ کرنے لگے کیونکہ انہوں نے اس کو دیکھا تھا. اب اس نے بولا نہیں لوگوں کو، لیکن اس نے چونکہ ابتدا کی تھی اس لیے اس کے اوپر بھی گناہ ہے. وی آر سمپل آفٹر وی ڈائی ٹو اف پیپل ڈو دیٹ. ہاں جی، اگر اللہ نہ کرے کہ ہم کوئی بات شروع کرتے ہیں، ہم کوئی بدعت کرتے ہیں، ہم کوئی اور ایسا بدعت نہ بھی ہو، گناہ کا کام بھی، ایون گناہ کا کام بھی، اگر آپ بے پرد پھر رہے ہیں، آپ کی بیٹی آپ کو دیکھ کے وہ بھی بے پردی پھرتی، میری تو امی بھی ایسے ہی پھرتی تھی، تو کیا ہے، وہ ماں کے اوپر بھی گناہ ہے جب تک وہ بیٹی اسی طرح گھومے گی. ہماری تو دادی بھی اتنی فیشنیبل تھی، وہ تو وہ بھی نہیں ایسے لیتی تھی تو ہم بھی ایسے کریں گے، تو وہ اس کے اوپر بھی گناہ جا رہا ہے. یہ دلیل ہے، یہ حدیث، سمجھ آئی، دلیل ہے یہ کہ گناہ بھی آگے جاتا ہے. یہ کوئی مت سوچے کہ مرنے کے بعد گناہ تو میرا بڑھے گا ہی نہیں. اگر تم اس گناہ کی بنیادیں ڈال آئے ہو دنیا میں تو وہ گناہ بھی آگے بڑھے گا. اللہ تعالیٰ معاف فرمائے. جی یہ بہت سکیری ہے، اور اس چیز کا دھیان رکھنا چاہیے کہ انسان کوئی چیز ایسی نہ شروعات یہاں پہ کر جائے، گناہ میں بڑھتے ہیں. That's why we have to be careful. بالکل جی، تو سورہ یاسین میں جو آثار کی بات آتی ہے، بالکل وہ یہی ہے کہ انسان آثار کیا چھوڑ کے جاتا ہے اپنے پیچھے اس دنیا کے اندر. تو اس لیے اس چیز کو کبھی بھی بھولنا نہیں چاہیے کہ پتہ نہیں میں یہ گناہ کر رہی ہوں، اگر میں اسی کے اوپر قائم رہی اور میں مر گئی، میں نے نہ بھی ان کو کہا ہوا تھا تو پھر بھی یہ لوگ اگر مجھے میری دیکھا دیکھی، میرے بچے ہیں یا کچھ ہیں، وہ ان کے ذہن کے اندر ہے، ہماری امی بھی تو یہی کرتی تھی تو وہ کرتے رہے. صرف یہ میں بدعتوں کی بات نہیں کر رہی، یہ اس کو نوٹ کریں کہ صرف بدعتوں کی بات نہیں ہے، کوئی بھی گناہ ہے. یہ میں بہت مثال کے طور پہ غیبتیں کرتی تھی، میں بہت یہ کرتی تھی، میں کوئی بھی اور چیزیں کرتی تھی، تو پھر وہ بھی بچے دیکھ کے کر رہے ہیں یا آپ کے اور گھر والے آپ کو دیکھتے ہیں تو وہ بھی آپ سے اس میں امپریسڈ ہیں کہ آپ کتنی اپ ٹو ڈیٹ رہتی ہیں، اور وہ بھی کہتے ہیں جی فلاں تو بڑی اپ ٹو ڈیٹ رہا کرتی تھی، مرنے کے بعد بھی لوگ کہتے رہتے ہیں وہ تو بڑی ایسے رہتی تھی، اور پھر وہ بھی ویسے ہی رہتے ہیں. تو اس کا حصہ اس کے گناہ کا حصہ اس مرنے والے کو بھی ملتا رہتا ہے. اب دیکھیں اللہ اکبر کتنے قتل ہوتے ہیں اس دنیا کے اندر، کتنے قتل ہوتے ہیں. اب شاید ان میں سے تو کسی کو پتا بھی نہ ہو کہ قابیل نے بھی کوئی قتل کیا تھا، لیکن اس نے چونکہ شروعات کی تھی نا، تو اس کے اوپر بھی گناہ کا حصہ جا رہا ہے. اللہ اکبر، استغفر اللہ. اللہ تعالیٰ ایسے گناہوں سے محفوظ رکھے. انسان اپنے گناہ اٹھانے کی کیا طاقت رکھتا ہے کہ لوگوں کے بھی گناہ اس کے سر پہ آ جائیں. جی وی ڈو فیشن ناٹ اپریڈنٹ پیپل فالو، بالکل. خاص طور پہ فیشن میں تو لوگ زیادہ ہی فالو کرتے ہیں نا، آپ بس ہر وقت برانڈ نیم اور اسے نیچے ہی نہیں اترتے تو پھر دوسرے لوگ بھی دیکھتے ہیں ہائے اب ہم نے چھوٹا پرس لے لیا تو پھر کیا ہوگا، ہم نے کم پیسوں کی جوتے پہن لیے تو کیا ہوگا. اب آپ کی دیکھا دیکھی ان کو بھی الٹا سیدھا ہو کے وہی فیشن کرنے پڑتے. تو جو بھی چیزوں کی اس قسم کی خرابیوں کے جو اثرات ہیں وہ اس کے اوپر بھی پڑتے ہیں، اس کے نام اعمال میں بھی لکھا جائے گا. ہم آئیدر ایک دنیا پرستی کی مثال بن سکتے ہیں یا ہم ایک دین پہ چلنے والے کی مثال بن سکتے ہیں. ہم کیا مثالیں ہیں اس دنیا میں؟ بالکل صدقہ جاریہ نیکی میں تو صدقہ جاریہ بننے کا ہم سب کو شوق ہے، الحمدللہ شوق ہونا بھی چاہیے، لیکن یہ بھی دیکھیں کہ دوسری سمت بھی ہے اور اس کو کبھی نہ بھولیں. پتہ نہیں کون سا گناہ نہ کسی کے لیے کوئی ایسا بن جائے کہ گناہ کی آگے ایک بنیاد رکھی جائے. جی اچھا جی، اب لوگ تو زیادہ نہیں آئے میرے خیال، سب سے ہی ہو کیا ہے. جی مریم آپ بتائیں گی کہ آپ صلی اللہ علیہ وسلم نے اپنے آخری خطبہ حجت الوداع جو تھا اس میں جو باتیں بتائی تھیں ان کو تھوڑے سے پوائنٹس میں صرف بتائیں گی کہ کن چیزوں پہ ایمفسائز کیا تھا.
وعلیکم
السلام. جی جی پوائنٹس میں بتا دیں آپ کے کن کن چیزوں پہ ایمفسائز کیا تھا. نہیں ڈیٹیل نہ بتائیں، بس صرف پوائنٹس بتا دیں. ٹھیک ہے بالکل صحیح. اور کون سی
پوائنٹ نمبر ون تھا؟ اور دوسرا پھر آپ نے پوچھا تھا کہ کون سا مہینہ ہے، آپ صحابہ سے پھر پوچھا کون سا دن ہے اور پھر کون سی جگہ ہے، تو صحابہ نے بتایا کہ مہینہ بھی بتایا اور جگہ بھی مکہ ہے اور دن بھی جو یوم النہر ہے. اور پھر انہوں نے اتنا بول دیا کہ صحابہ سے پوچھا تو خاموش کر انہوں نے کہا اللہ اس پہ کوئی ویسے جانتا ہے جو آپ وسلم نے پھر ان کا بتایا کہ یوم النہر ہے اور مکہ ہے. تو پھر آپ وسلم نے فرمایا فرمایا جیسے ان اس مہینے کی اس دن کی اور اس جگہ کی جو حرمت ہے اسی طرح تمہاری جان کی تمہاری عزتوں کی جو ہے وہ بہت حرمت ہے. تو انہوں نے بتایا کہ تم ان کی حفاظت کرو اور ایسے ناحق میرے پاس گمراہ نہ ہو جانا, جو آپ سے طرف نے جن سے ایکسپریس کیا کہ میرے پاس گمراہ نہ ہو جانا اور ایک دوسروں کی قسمیں نہ مارنا شروع ہو جانا, کیونکہ قیامت کے دن تم اللہ سبحانہ تعالیٰ کے آگے جواب دیے جاؤ گے اس بات کا. اور پھر یہ کہا کہ میں نے پہنچا دیا ہے اپنا پیغام, دو بار یہ کہا کہ میں نے پہنچا دیا ہے نا. اور پھر یہ بھی کہا کہ تم آگے بھی پہنچا دینا جو میں نے میسج پہنچایا, کیونکہ ہو سکتا ہے کہ جو تم نے سننے والے موجود ہیں وہ زیادہ ان کو بتائیں, جو موجود نہیں ہے تو وہ زیادہ اچھی طرح بات کو سمجھ سکے اور آگے پہنچا سکے.
شاباش, بالکل صحیح ہے. یعنی اگر ہم پہلا پوائنٹ دیکھیں تو یعنی اس وقت سے ڈیٹس جو تھیں اپنی جگہ پر بالکل صحیح آ گئی تھی, جیسے پہلے عرب آگے پیچھے چینج کرتے تھے تو اب کیلنڈر بالکل صحیح پہ آ گیا تھا, اس وقت سے صحیح پہ چل رہا تھا, یعنی اس وقت صحیح اس پہ آ گیا تھا. پھر چار حرمت والے مہینوں کا آپ صلی اللہ علیہ وسلم نے بتایا, پھر اس کے بعد آپ صلی اللہ علیہ وسلم نے ایک مسلمان کی جان مال اور عزت کی حرمت کا بتایا کہ کتنی قیمتی ہے یہ جان مال اور عزت, اسی طرح جیسے یہ دن یوم النہر کا, یعنی اور اسی طرح جیسے یہ شہر ہے اور اسی طرح جیسے یہ مہینہ ہے. یعنی ذوالحج کا مہینہ کتنا بڑا یعنی بابرکت مہینہ ہے, پھر اس کے بعد یہ شہر یہ حرم جو ہے یہ کتنا یعنی ہم اس کی کتنی عزت کرتے ہیں, حرم کی حرم مکہ کی ہمارے نزدیک کتنی عزت ہے, حتیٰ کہ ہم کہتے ہیں کہ ہمارے ہاں یہ کہا جاتا ہے کہ ہم اس کے اوپر کسی میرے کو برداشت نہیں کریں گے, اپنی جان بھی دینے کو تیار ہو جاتے ہیں وہ شہر اس جگہ کے لیے. اور فرمایا کہ مسلمان کی عزت اس کی جان اس کا مال تو اس سے بھی زیادہ قیمتی ہے, لیکن آج سب سے زیادہ سستا یہی ہے, سب سے زیادہ سستا ہے مسلمانوں کے نزدیک بھی, اوروں کو تو نہیں چھوڑیں بات, مسلمان کے نزدیک جو یہ جو ان جگہوں کی اتنی حرمت کرتا ہے اتنی تعظیم کرتا ہے ان جگہوں کی اور اس دن کی اور اس مہینے کی, وہ سوچیں کہ کیا مسلمان کے خون اس کے مال اور اس کی عزت کی بھی اسی طرح حرمت کرتا ہے. پھر اس کے بعد لاسٹلی اس حدیث کے اندر آگے پہنچا دینے کی ترغیب ہے کہ جو بھی مجھ سے لو تو آگے پہنچا دو ان لوگوں تک جو موجود نہیں, اور یہی صحابہ کرام نے کیا کہ انہوں نے ایک ایک بات کو آگے پہنچایا, جیسے سنا ویسے ہی آگے پہنچا دیا. اور صحابہ کرام بلکہ اس وقت عمومی جو عرب لوگ تھے نا ان کا جو حافظہ تھا ان کی جو میموری تھی اتنی شارپ ہوتی ہے, کسی جگہ پہ خطبہ سنتے تھے یا کسی نے کوئی شعر کہا ممبر پہ کھڑے ہو کے وہ سنا تو ایز اٹ از جا کے اس کو بیان کر دیتے تھے آگے. اس سے اندازہ لگائیے کہ وہ کتنے شارپ میموری والے لوگ تھے. اور انہوں نے آگے پھر ان احادیث کو نریٹ کیا کہ ایک ایک لفظ ویسے آگے بیان فرما دیا اور اپنی اس ذمہ داری کو پورا کیا, اور آپ صلی اللہ علیہ وسلم کے اس حکم کو کیسے تعمیل فرمائی. آج یہی حکم سب کے لیے ہے, یہ صرف ان کے لیے نہیں تھا, یہ خطبہ حجت الوداع سب کے لیے. اسی لیے آپ صلی اللہ علیہ وسلم نے فرمایا نا آگے پہنچا دو, آگے پہنچانا اسی لیے کہ یہ سب کو یہ باتیں بتا دو. تو یہ ہم سب کے لیے ہیں یہ ساری باتیں, اگر حرمت والے مہینے تو ان کی تعظیم کرنا ہمارے اوپر بھی ہے. اگر یہ ہے کہ مسلمان کی عزت جان اور مال سب ان دن اور شہر اور مہینے سے بھی زیادہ یعنی حرمت والا ہے تعظیم والا ہے, تو یہ سب بات ہمارے لیے, اور اگر آگے پہنچا دینے کی بات ہے تو وہ بھی ہمارے لیے بھی ہے, یہ سارا حکم ہمارے لیے. ٹھیک ہے, الحمدللہ یہاں تک ہم نے کر لیا, کلاس سٹارٹ ہو گئی تو اب ہم یہیں تک رہتے ہیں. ایک ہی حدیث رہ گئی ہے, وہ انشاءاللہ تعالی ہم نیکسٹ ٹائم کر لیں گے, نیکسٹ ٹائم آپ کا ٹیسٹ بھی ہوگا. جزاک اللہ خیر, مجھے صرف آواز کنفرم کر دیں آپ میں سے کوئی بھی, میری آواز پہنچ رہی ہے آپ لوگوں تک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.